أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. ہماری بحث اصول دین در تفسیر المیزان میں توحید کے موضوع پر چل رہی تھی، اور کل درس کے آخر میں عرض کیا تھا کہ تین مراحل ہوتے ہیں جب بھی کسی ہستی کے بارے میں بحث ہوتی ہے، ایک اس کی ذات کا مرحلہ ہے، ایک اس کی صفات کا مرحلہ ہے، اور تیسرا ہے افعال کا مرحلہ. اور جب ہم خداوند متعال کے بارے میں بحث کر رہے ہیں تو اس میں بھی یہ تین بحثیں آتی ہیں. ہم بحث کر رہے ہیں توحید کے اندر، اور توحید کا معنی یہ کیا ہے کہ خداوند متعال ایک ہی ہے، اس کا ثانی نہیں ہے، اور مزید اس کی وضاحت ابھی آئے گی. اب یہ توحید کی جو بحث ہے یہ تینوں مراحل میں ذکر ہوگی، توحید ذاتی، توحید صفاتی اور توحید افعالی. یہ تین توحید کے اوپر ہم نے گفتگو کرنی ہے، انتہائی اساسی گفتگو ہے. قرآن نے بھی اس کے اوپر بہت زیادہ روشنی ڈالی ہے، ہماری روایات بھی بھری پڑی ہیں ان معارف کے ساتھ، اور ہر مسلمان کو اس بحث کی اطلاع ہونی چاہیے، اس کا یہ مطالب حل ہونے چاہیے. انہی ابحاث کے ذریعے ہی انسان کی معرفت بلند ہوتی ہے. ہم شروع کرتے ہیں توحید ذاتی سے. توحید ذاتی، اس سے مراد یہ ہے کہ خدا یہ اعتقاد رکھنا کہ خداوند متعال کی ذات ایک ہے، اس کا کوئی شریک نہیں ہے، اس کا کوئی ثانی نہیں ہے، اور یہ اعتقاد رکھنا کہ خداوند متعال کی ذات بسیط ہے، مرکب نہیں ہے. یہ دو اعتقاد توحید ذاتی کے عنوان میں آتے ہیں. ایک اعتقاد کہ خدا کا کوئی شریک نہیں ہے، اور دوسرا اعتقاد کہ خداوند متعال کی ذات جو ہے وہ بسیط ہے، مرکب نہیں ہے. خداوند متعال واحد ہے، اس کے اوپر جو ہے وہ ہم بعض چیزیں مزید یہاں روشن کریں گے، اگرچہ بہت ساری بحثیں جو ہیں ہماری گفتگو جو ہے وہ پچھلی بحث میں گزر چکی ہے، کہ جس میں ہم نے توحید وحدت عددی اور وحدت غیر عددی کے بارے میں بحث کی تھی. وحدت، اور یہ نتیجہ ہم نے لیا تھا کہ خداوند متعال کے مورد میں جب کہا جاتا ہے کہ خدا کی ذات واحد ہے، یعنی خدا کی وحدت جو ہے وہ وحدت حق حقیقیہ ہے. وحدت حق حقیقیہ کے بارے میں یہ عرض کیا تھا کہ اس جو بھی ہستی وحدت اس کی حق حقیقیہ ہو تو اس کا کوئی ثانی نہیں ہوتا. یعنی اس کا کیوں ثانی نہیں ہوتا؟ کیونکہ ثانی کا فرض کرنا ہی محال ہوتا ہے، کہ تفصیلا اس کے بارے میں گفتگو ہماری گزر چکی ہے. اب چونکہ خداوند متعال کی وحدت جو ہے وہ وحدت حق حقیقیہ ہے، لہذا یہ ذات جو ہے وہ لامتناہی ہے، اور لامتناہی ذات فقط ایک ہی ہو سکتی ہے. ایسا نہیں ہو سکتا کہ دو ذاتیں ہوں اور وہ لامتناہی ہوں. لامتناہی یعنی جو تمام جہات کے اندر اپنی حد نہیں رکھتا، تمام جہات کے اندر محدود نہیں ہے، बल्कि तमाम जहात के अंदर वो क्या है, लामुतनाही व लामहदूद है, उसकी कोई हद नहीं है, कहीं जाकर ख़त्म नहीं होता। बस जब वो कोई जगह नहीं छोड़ता, उसका सानी फ़र्ज़ नहीं किया जा सकता। बस जब हमने कुरान की रूह से ये साबित किया कि खुदावंद मुताल की वहदत वहदत कहार है, जैसा कि बयान किया था, और कहार का हमने कहार से हमने ये इस्तेफादा किया था कि इनकी वहदत जो है वो गैर अददी है, क्योंकि कहार यानी गालिब होना, और वहदत अददी में वाहिद मगलूब होता है हद का, क्योंकि हद आकर उसके रास्ता रोक देती है, उसको महदूद कर देती है, और वो मगलूब हो जाता है और हद गालिब होती है उसके ऊपर। लेकिन खुदावंद मुताल की जात जो है वो चूंकि गालिब अलल इतलाक है, बस कहार जो है वो खुदा की वहदत गैर अददी होने की तरफ इशारा कर रही है। बस कुरान की रूह से भी जो है वो साबित हो जाता है कि खुदा की जात एक है। दलील अकली के जरिए भी हम जब खुदावंद मुताल को वाजिबुल वजूद साबित करते हैं, और वाजिबुल वजूद की खसूसियत में लामुतनाही होना साबित है, तो इस एतबार से भी क्या हो जाता है कि खुदा का वाहिद होना साबित हो जाता है। बस अकली एतबार से भी साबित है, और कुरानी एतबार से भी साबित है, और रिवाई एतबार से भी साबित है। खुदा एक ही है, इसका कोई सानी नहीं है। मुतअद्दिद आयात इस पर जो है वो नाजिर हैं, उनमें से एक दो मैं आपकी खिदमत में तिलावत कर देता हूँ। मसलन आप सूरह माईदा की आयत नंबर 73 की तरफ अगर रुजू करते हैं, तो इस तरीके से इशारा होता है। यूं फरमाया गया है, अऊज़ु बिल्लाह मिनश शैतान रजीम, لقد كفر الذين قالوا إن الله ثالث ثلاثة وما من إله إلا إله واحد، كفر किया है उन लोगों ने जो कायल हुए हैं कि खुदा तीनों में से तीसरा है। यानी फर्ज करें इस कायनात में दो चीजें हों, अलिफ हो और बे हो, मैं हूं और आप हों, मसलन जो भी मिसाल आप ले लें, हम दो हैं। अब वो कायल हो जाए कि खुदा भी है, और खुदा फिर क्या होगा, तीसरा बनेगा हम दो के साथ मिलकर। जो यूं का एतिकाद रखे वो क्या है, काफिर है। क्यों? इस वजह से खुदा को महदूद कर रहा है, दो के मुकाबले में उसको खुदा को कह रहा है कि ये तीसरा है, कि वहदत अददी इससे लाजिम आती है, जो कि पहले मैं उसको बयान कर चुका हूं। वमा मिन इलाहिन इल्ला इलाहुन वाहिद, नहीं है कोई परवरदिगार मगर एक ही है। इसी तरीके से मसलन आप एक और आयत की तरफ अगर रजू करते हैं, आयत सूरह बकरा की 163 नंबर आयत है, फरमाया गया है कि वा इलाहुकुम इलाहुन वाहिद ला इलाहा इल्लाहू, तुम्हारा इलाह फकत एक ही है और उसके सिवा कोई माबूद नहीं है। और अनकबूत के अंदर फरमाया गया है वा इलाहुना वा इलाहुकुम वाहिद, हमारा और तुम्हारा इलाह और खुदा एक ही है। मुतअद्दिद आयात हैं जो इस बात पर दलालत कर रही हैं कि खुदावंद मुताल एक है, उसका कोई शरीक नहीं हो सकता, लैसा का मिसल ही शय, उसकी मिसल कोई नहीं हो सकता। इस किस्म की आयात जो हैं वो मौजूद हैं। बस तौहीदे ज़ाती के अंदर एक जो एतकाद रखा जाता है वो ये है कि खुदा की जात वाहिद है, एक है, और उसका कोई सानी हो ही नहीं सकता, वहदत हक्का हकीकिया के जेमन में। क्योंकि वहदत अददी अगर ले लिया जाए तो सानी फर्ज किया जा सकता है, अगरचे नहीं है, कि वो तफसीली बात जो है वो गुजर गई। इस तौहीदे ज़ाती के उन्वान में जो ये अकीदा है कि खुदा एक है, इसका कोई सानी नहीं है, उसका कोई मिसल नहीं है, इस अकीदे को कलामी और फलसफी इस्तेलाह में तौहीदे वाहिदी भी कहा जाता है। तौहीदे वाहिदी, जिस तरह के कुरान ने खुद ये ताबीर इस्तेमाल किया जो अभी पढ़िया, इलाहुकुम इलाहुन वाहिद, या इलाहुना व इलाहुकुम वाहिद, واحد کا لفظ چونکہ استعمال ہوا ہے اس عقیدے میں کہ خدا ایک ہے اور اس کا کوئی شریک نہیں ہے، لہذا اس اعتقاد کو کلامی اور فلسفی زبان میں توحید واحدی کے نام سے یاد کیا جاتا ہے. دوسرا اعتقاد توحید ذاتی میں کیا ہے؟ وہ یہ ہے کہ خداوند متعال کی ذات بسیط ہے، مرکب نہیں ہے. تھوڑی سی یہاں پر اب وضاحت کی ضرورت ہوگی، آپ توجہ کریں گے انشاءاللہ مطلب جو ہے وہ روشن ہو جائے گا. میں پہلے مرکب اور بسیط کو آپ کو سمجھا دوں تاکہ مطلب واضح ہو جائے. مثلا آپ پانی کو سامنے رکھیں تو آپ سے اگر کوئی پوچھے کہ پانی کن چیزوں سے مل کر بنا ہے تو آپ جواب میں دیں گے کہ پانی آکسیجن اور ہائیڈروجن سے مل کر بنا ہے. یہ دو عناصر ایسے ہیں کہ جب یہ آپس میں ملتے ہیں تو پانی وجود میں آتا ہے. خوب، بس کوئی بھی چیز جو کسی چیز سے مل کر بنتی ہے اس کو کہا جاتا ہے یہ مرکب ہے. بس کہا جاتا ہے کہ پانی مرکب ہے آکسیجن اور ہائیڈروجن سے. لیکن جب آپ سے سوال یہ کیا جاتا ہے کہ آکسیجن کس چیز سے مل کر بنی ہے، اس کے اجزاء کون کون سے ہیں، تو جواب یہ ملتا ہے کہ آکسیجن چونکہ عنصر ہے اور عنصر جو ہے وہ کسی بھی جز سے مل کر نہیں بنا ہوتا بلکہ وہ بسیط ہوتا ہے، یعنی بدون جز ہوتا ہے، وہ مرکب نہیں ہوتا. عناصر مرکب نہیں ہوتے، عناصر بسیط ہوتے ہیں. ہاں، عناصر کے ملاپ سے کوئی چیز وجود میں آتی ہے اور جو چیز وجود میں آتی ہے اس کو کہتے ہیں یہ مرکب ہے. بس مرکب اور بسیط آپ کے لیے روشن ہو گیا. بسیط یعنی جو کوئی جز نہیں رکھتا، خود ہے ولا غیر اور کوئی نہیں ہے، کوئی بھی کسی بھی چیز سے مل کر نہیں بنا بلکہ خود اس کی اپنی ذات ہے جو وجود میں آئی ہے. لیکن مرکب وہ چیز ہے کہ جو چند چیزوں سے مل کر بنا ہو، جس طرح کہ پانی کی مثال دی ہے آپ کو. مرکب کی خصوصیت کیا ہے؟ وہ یہ ہے کہ مرکب اپنے اجزاء کا محتاج ہوتا ہے. مثلا پانی ہی کو مد نظر رکھیں، پانی اگر وجود میں آنا چاہتا ہے تو وہ محتاج ہے آکسیجن اور ہائیڈروجن کا، کیونکہ اگر آکسیجن اور ہائیڈروجن نہیں ہوں گے پانی وجود میں نہیں آئے گا. پس پانی اپنے وجود میں محتاج ہے کس کا؟ آکسیجن اور ہائیڈروجن کا. یہ مرکب کی خصوصیت ہے. خوب، اب آتے ہیں ہم خداوند متعال کی بحث کی طرف. آیا خداوند متعال مرکب ہے یا بسیط ہے؟ تو یہ مطلب اب آپ کے لیے واضح اور روشن ہو جانا چاہیے کہ ہم چونکہ پہلے ثابت کر آئے ہیں کہ خداوند متعال کی وحدت حق حقیقیہ ہے، خداوند متعال لا متناہی ہے، اس کا نتیجہ یہ نکلتا ہے کہ خدا کا کوئی ثانی نہیں ہے، خدا کا کوئی دوسرا نہیں ہے، خدا کا مثل کوئی نہیں ہے، تو اس کا مطلب یہ نکلتا ہے کہ خدا جو ہے وہ مرکب نہیں ہے، کسی بھی اعتبار سے مرکب نہیں ہے. ترکیب کی مختلف قسمیں کی جاتی ہیں فلسفے کے اندر. چونکہ یہ بحث تھوڑی سی علمی بن جائے گی اگر میں اس کی اندر تفصیل سے وارد ہو جاتا ہوں، تو لہٰذا میں زیادہ تفصیلی بحث نہیں کرنا چاہتا، فقط تھوڑا سا اس کی طرف اشارہ کر دیتا ہوں. خوب، خداوند متعال ترکیب خارجی نہیں رکھتا. ترکیب خارجی جیسے پانی کیا ہے؟ آکسیجن اور ہائیڈروجن سے مل کر بنا ہے، اس کو کہتے ہیں ترکیب خارجی، دو چیزوں سے مل کر بننا. خداوند متعال ایسا نہیں ہے خدا کی ذات جو ہے وہ دو چیزوں سے مل کر بنی ہو، بس اس اعتبار سے بسیط ہے. اور خداوند متعال مرکب نہیں ہے وجدان اور فقدان کے ساتھ، یعنی وجدان یعنی ایک چیز کا رکھنا اور فقدان ایک چیز کا نہ ہونا، اس قسم کی کوئی ترکیب بھی خدا نہیں رکھتا. کیونکہ اگر خدا کا شریک فرض کر لیا جاتا، دو چیزیں کب دو بنتی ہیں؟ کہ جب کیا ہو، اگر وہ ایک چیز میں مشترک ہیں तो उनके अंदर कुछ ऐसी खसूसियात भी होती हैं कि जो खसूसियात उनको एक दूसरे से जुदा कर रही होती हैं। मसलन मैं और आप हैं, हम मुश्तरक हैं इंसान होने के अंदर, बस हमारे पास एक मुश्तरक चीज है इंसानियत नाम की, और हम इंसान में एक होने के बावजूद मुतअद्दिद हैं। मैं हूं, आप हैं, जुदा हैं एक दूसरे से। क्यों? क्योंकि मेरे अंदर बाज ऐसी खसूसियात पाई जाती हैं कि जो आपके अंदर नहीं पाई जाती हैं। मेरा जिस्म अपना है, वो जिस्म आपका नहीं है। मेरी खसूसियात और हालात अपने हैं, आपके नहीं हैं, इसी तरह आपके लिए है। तो जब दो चीजें कहलाती हैं, इसका मतलब है कि उनके अंदर अगर जहते इश्तराक मौजूद है तो हतमन जहते इफ्तराक भी पाई जाती है। तो बस मेरी जात क्या है, मुरक्कब है किससे, जहते इश्तराक और जहते इफ्तराक के साथ। कुछ चीजें मुझ में हैं जो मुश्तरक हैं दूसरों के साथ, कुछ चीजें हैं कि जो मुझ में हैं दूसरों में नहीं है। बस मैं मुरक्कब हूं जहते इश्तराक और जहते इफ्तराक के साथ। लेकिन खुदावंद मुताल चूंकि शरीक नहीं रखता, हम वहद तौहीद वाहिदी में जिक्र कर आए हैं, बस इसका मतलब है कि खुदा विजदान फिकदान या जहते इश्तराक और जहते इफ्तराक नहीं रखता। और मुख्तलिफ भी अकसाम बयान कर की जाती हैं, मैं उसकी तरफ जो है वो इशारा नहीं करता। ये इस तौहीद को कि जो ये अकीदा बयान कर रही हो कि खुदावंदे मुताल की जात बसीत है, मुरक्कब नहीं है, इस तौहीदे जाती को इल्मे कलाम की जबान में, फलसफे की जबान में तौहीदे अहादी कहा जाता है, यानी कुल हुवल्लाहु अहद, अहादी, तौहीदे अहादी कहा जाता है। जब भी कहा जाए तौहीदे अहादी, यानी उसमें ये एतकाद रखना है कि खुदा की जात बसीत है, मुरक्कब नहीं है। लेकिन जब तौहीद वाहिदी कहा जाता है तो उसमें यह एतकाद होता है कि खुदा की जात एक है, इसका कोई शरीक, इसका कोई नजीर, इसकी कोई मिसल नहीं है। ये मतालिब जो हैं वो हम कुरान से भी इस्तेखराज कर सकते हैं और रिवायात से भी। अच्छा, अल्लामा ने इस बात की तरफ जो है वो इशारा इस तरीके से किया, जिल्द नंबर 20 के अंदर और सफा नंबर 387 में, जब कुल हुवल्लाहु अहद की बात चल रही थी, तो अल्लामा फरमाते हैं, अहदुन क्या है, वस्फुन माखूजुन मिनल वहदा, कि अहद जो है ये ऐसा वस्फ और सिफत है कि जो वहदत से माखूज है, यानी वहदत से निकला है। कल वाहिदे, जिस तरह के वाहिद भी क्या है, वहदत ही से निकला है, अहद भी वहदत से निकला है। गैर, लेकिन एक फर्क मौजूद है, क्या है, अन्नल अहदा इन्नमा युतलको अला मा ला यकबलुल कसरता ला खारिजन वला ज़हनन। अहद हम वहां पर इस्तेमाल करते हैं कि जहां पर वो अहद कसरत को कबूल ना करे, ना तो खारजी एतबार से कसरत को कबूल करे और ना ही जहनी एतबार से कसरत को कबूल करे, कि जिस तरह से आपकी खिदमत में अर्ज किया कि वो किसी भी एतबार से मुरक्कब नहीं हो सकता, ना तो खारजी एतबार से मुरक्कब हो सकता है और ना ही जहनी एतबार से मुरक्कब होता है। खारजी मिसाल जो दी थी वो पानी का मुरक्कब होना है, किससे, ऑक्सीजन और हाइड्रोजन से, और जहनी एतबार से मुरक्कब होना उसकी मिसाल दी थी जहते इश्तराक और जहते इफ्तराक के साथ, ये जहनी एतबार से मुरक्कब होना है। और अहद हम उसको कहेंगे कि जो ना तो खारजी तौर पर कसरत कबूल करता हो और ना ही जहनी तौर पर कसरत कबूल करता हो। वले ज़ालिका ला यकबलुल अद, इसी वजह से ये अदद को, अद यानी शुमारिश को कबूल नहीं करता, वला यदखुलु फिल अदद, और ना ही अदद के बाब में दाखिल होता है। बिखिलाफिल वाहिद, लेकिन वाहिद जो है वो इस तरीके से नहीं है, फइन्न कुल्ल वाहिदिन लहू सानिया व सालिसा इम्मा खारिजन व इम्मा ज़हनन, लेकिन वाहिद है कि जो कसरत को कबूल करता है, सानी और सालिस को कबूल करता है, या तो खारजी एतबार से या ذہنی اعتبار سے بے توہم او بے فرض، یا تو توہم اور فرض کے اعتبار سے، مثلا خارج میں واحد ہی ہے لیکن ذہنی اعتبار سے وہ جو ہے وہ کیا کرتا ہے، ثانی کو قبول کرتا ہے. بس احد یعنی جو مرکب نہ ہو، اور واحد وہ کہ جو ایک ہو، متعدد زیادہ نہ ہو. مولا علی علیہ السلام کی حدیث میں بھی اس احد، توحید احدی کی طرف جو ہے وہ اشارہ موجود ہے، توحید واحدی کی طرف بھی اور توحید احدی کی طرف بھی. کیا ہے؟ فرماتے ہیں، وہ جو روایت جمل کی پڑی تھی آپ کی خدمت میں، اس کو دوبارہ پڑھتے ہیں، کہ جس میں مولا علی سے کسی نے آ کر سوال کیا کہ خدا آیا، خدا کے بارے میں ہمیں بتائیں، تو امیر علیہ السلام نے فرمایا کہ ان معنی الواحد یطلق علی اربعۃ اقسام، وحدت کے چار معانی ہیں، چار قسمیں ہیں. قسمان منہا لا یجوزان علی اللہ تعالی، دو قسمیں ایسی ہیں جو خدا پر جائز نہیں ہیں، باطل ہیں. والقسمان الاخران یثبتان فیہ، اور دو آخری قسمیں جو ہیں وہ خدا میں پائی جاتی ہیں. اما الوجہان اللذان یثبتان فیہ، میں شاہد مثال کو ذکر کروں، کہ اس کا پہلا جو ہے وہ پڑھ چکے ہیں ہم پہلے. وہ وجہیں کہ جو خدا میں ثابت ہیں، فقول القائل، کہنے والے کا یہ کہنا کہ ہوا واحد لیس لہ فی الاشیاء شبہن، اور اس کا یہ کہنا کہ خدا ایک ہے اور اس کے لیے اس کائنات اور اشیاء میں کوئی بھی اس کے شبہ، اس کے نظیر، اس کے مثل نہیں پایا جاتا، یہ کہنا جو ہے، اس قسم کی وحدت کا اقرار کرنا خدا کے لیے جائز ہے. کذالک ربنا، ہمارا خدا اسی طریقے سے ہے، رب اسی طریقے سے ہے کہ وہ اس کا کوئی ثانی نہیں ہے. ایک یہ توحید واحدی کی طرف اشارہ ہے. وقول القائل انہو عز وجل احدی المعنی، اور کہنے والے کا یہ قول کہ خداوند متعال کی ذات احدی المعنی ہے، احد ہوا ہے، خدا احد ہے، یعنی بہی، یعنی اس سے مراد احدی المعنی سے کیا مراد ہے؟ انہو لا ينقسم فی وجود ولا عقل ولا وهم كذلك ربنا. احدی المعنی کا مطلب یہ ہے کہ خدا تقسیم نہیں ہوتا، نہ تو وجود میں یعنی ترکیب خارجی نہیں رکھتا، لا عقل یعنی ترکیب عقلی نہیں رکھتا، لا وهم ترکیب وهمی نہیں رکھتا، کذالک ربنا، ہمارا خدا اسی طریقے سے ہی ہے. بس آپ نے دیکھا کہ امیر علیہ السلام کی اس حدیث کے اندر دونوں توحید کی طرف اشارہ ہے، توحید واحدی کی طرف اور توحید احادی کی طرف. یہ دونوں توحیدیں کس عنوان کے تحت آتی ہیں؟ توحید ذاتی کے اندر. علامہ نے اس حدیث کو جو ہے وہ جلد نمبر 6 میں ذکر کیا، کہ پہلے اس کو پڑھ چکے ہیں، اور یہی مطالب جو ہیں وہ علامہ کی عبارات میں مل سکے ہیں، اور وہ آپ کی خدمت میں جو ہے وہ عرض کر دیے ہیں. بس یہاں تک آپ کے لیے توحید واحدی اور توحید احدی کا مطلب جو ہے وہ روشن ہو جانا چاہیے، اور اگر کسی کتاب میں آپ پڑھتے بھی ہیں اس قسم کی اصطلاحات، تو اس وقت آپ کو پریشانی نہیں ہونی چاہیے. انشاءاللہ اگلی بحث ہماری جو ہے وہ توحید صفاتی میں ہوگی، کہ اس کی وضاحت جو ہے وہ بعد میں بیان کریں گے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.